الله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وشفينا وحبيب قلوبنا وطبيب نفوسنا مولانا ومولى الكونين جد الحسن والحسين أبي القاسم محمد الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين الغر الميامين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله الحكيم في القرآن الكريم وقوله الحق وهو أصدق القائلين بسم الله الرحمن الرحيم إن الدين عند الله الإسلام صلوات پڑھیں محمد وآل محمد دین مبین اسلام اپنے دامن کو اس لیے پھیلائے ہوئے ہے تاکہ بھٹکے ہوئے لوگ، پریشان لوگ، زندگی سے بیزار لوگ اپنے زندگی کے مفہوم کو، اپنی حیات کے مفہوم کو سمجھیں اور اس کے قانون پر عمل کرتے ہوئے، اس کے سامنے، اس قانون کے سامنے اپنے کو تسلیم کرتے ہوئے اپنی زندگی کا ہدف حاصل کریں اور ایک کامیاب زندگی گزار کے اس دنیا سے جائیں اور آخرت کو سنواریں. اس کے سلسلے میں گزشتہ بحث چل رہی ہے کہ اس طرح انسان کیوں آیا، کیا کرتا ہے، کیا نہیں کرتا ہے. بہرحال زندگی میں نشیب و فراز آتے رہتے ہیں، زندگی کے پروگرام میں ایررز آتے ہیں، وائرس آتے ہیں، مشکلات آتی ہیں، امتحان دیتا ہے، پاس ہوتا ہے، فیل ہوتا ہے، آگے بڑھتا ہے، زمین سے اٹھتا ہے، زمین سے گرتا ہے. یہ تحولات، یہ بدلاؤ، یہ چینجز اس کی زندگی میں آتے، لیکن انسان، کسی بھی کامیاب انسان کو آپ دیکھیں گے تو جب تک وہ امتحانات کی سختیوں سے نہ گزر جائے اس کو آپ کامیاب نہیں مان سکتے. کیونکہ ایک دم اچانک کسی کو پیسہ مل جائے، اس کے اندر جو بدلاؤ آئیں گے وہ کچھ اور ہوں گے، اور جس کو ایک محنت کے بعد ایک مقام اور ایک پیسہ، ایک دولت، ایک جگہ ملی ہے تو اس میں کچھ اور ہوگا. کیونکہ انسان جب محنت سے کسی چیز کو حاصل کرتا ہے تو اس کی قدر و منزلت کو سمجھتا ہے. ہمارے ملک میں قوم ہے بنیا، ہر جگہ ہوتی ہے یہ گروسری کا کام کرنے والے، اور اس کو عربی میں کہتے ہیں بقال. بہرحال جس طرح سے لوگوں کو اس کی ڈیفینیشن دیتے ہیں کہ یہ زیادہ بہادر قوم نہیں ہوتی ہے، یہ زیادہ صرف اور صرف اس کا کام حساب کتاب، یہ اس لیے بہادر نہیں ہوتی ہے چونکہ اس کا دماغ حساب و کتاب میں رہتا ہے، اور اپنی زندگی کو بچانا اور اپنے جمع ہوئے پیسے کو بچانا اور اس کے ساتھ خوش رہنے کو پسند کرتا ہے. جب انسان جنگ و جدال کرے گا تو اس کے جانے کے امکانات زیادہ ہوتے ہیں. جناب مسلم کے مقابلے میں جب ایک لشکر کو بھیجا گیا تھا اور پھر کہا گیا پسر سعد اور لشکر چاہیے، تو کہا کہ کتنے لوگ مسلم کے ساتھ لڑ رہے ہیں؟ کہا مسلم تو اکیلے لڑ رہے ہیں. तो कहा वो तुम्हारी फौज क्या हुई जो गई थी, तो यही कहा कि वो कूफे का बक्काल नहीं है, कूफे का बनिया नहीं है जिससे जंग हो रही है, वो बनी हाशिम का शेर है। तो ये मकूला बताता है कि बहरहाल ये अपने बच्चों को कमाना जो सिखाते हैं, उन्होंने अपनी जिंदगी का हदफ कमाना लगा है, और इनका माल जो है अक्सर दामाद खाते हैं, पूरी जिंदगी बहुत कंजूसी से बुखल में गुजारते हैं, जब बेटी की शादी होती है तो सब कुछ दामाद ले जाते हैं। बहरहाल एक तर्ज जिंदगी होगा, फिर ये भी मांगते, बहरहाल वो दूसरा मसला। तो एक बनिया ने अपने बच्चे से कहा कि बेटा, वो बड़ा फैक्ट्रियों का मालिक था, कहा बेटा कुछ खुद से कमाना सीखो। कहा बाबा मैं आपका बेटा हूं, कोई मामूली इंसान का बेटा नहीं। कहा नहीं, मुझे कुछ नहीं, इफ एंड बट नहीं चाहिए, मुझे पैसा चाहिए, अपने आप काम करो, जॉब करो और मुझे कुछ पैसा लाके दो। कहा बाबा मैंने आज तक काम नहीं किया, मैं काम कैसे करूंगा। तो कहा बेटा मुझे कुछ नहीं, एक रुपया कमा के दिखा दो, डॉलर वन। उसने कहा कि एक डॉलर का, एक दिन का एक डॉलर कमा के ला दो मुझे। मां ने कहा क्यों अपने बाप से बहस कर रहे हो, बेटा जाओ बाहर घूम के आओ, जब घूम फिर के आओगे तो शाम को मैं तुम्हें एक रुपया दे दूंगी, अपने बाप के हाथ में रख देना, झगड़े की कोई बात नहीं। कहा मॉम ये तो आपने मेरी प्रॉब्लम सॉल्व कर दी। चला सारा दिन, जो अब कभी तो आधे दिन भी रहता था घर में और आधे दिन दोस्तों में, अब वो पूरे दिन दोस्तों में। शाम को आया और मॉम ने उसके हाथ में एक रुपया दिया और उसने बाप से कहा बाबा ये लीजिए आज की कमाई। कहा बेटा, उनके घर में कुआं था, कहा बेटा कुएं में फेंक दे, तो टन देने से वो कुएं में उछाल के फेंकता था उसको। हर रोज का ये अमल। एक दिन माँ ने कहा बेटा तुम जा रहे हो बाहर। कहा दोस्तों में। कहा बेटे आज दोस्तों में ना जाओ, आज कुछ कमा लाओ। कहा कैसी बातें करती हैं आप। कहा बेटे एक रुपये की बात है, आज मेरे पास पैसे नहीं है जो शाम को तुम्हें दूं, लिहाजा तुम कुछ मेहनत मजदूरी कुछ तो करो, तुम्हें एक रुपया मिल जाएगा। कहा आखिर मैं कुछ काम नहीं जानता, आई डोंट नो एनी स्किल्स, मेरे पास कोई हुनर नहीं है, मैं क्या करूं। कहा ठेली को धक्का लगा देना, शायद एक रुपया वही दे दे। अब गया बाहर तलाश करने लगा कि भाई कुछ मुझे एक रुपया की मजदूरी कोई दे दो। तो बहरहाल धक्का लगा के मेहनत और मशक्कत से वो एक रुपया कमा के लाया। शाह को कहा बाबा से, बाबा ये लीजिए एक रुपया। कहा कुएं में फेंक दो। कहा क्यों फेंक दो, वाय। कह रहा लगता है आज तुम मेहनत करके आए हो, आज तुम मेहनत करके आए। तो बहुत से लोग जो है अपनी जिंदगी के मेयारात को सिर्फ कमाना धमाना और फिर ये सारे एक्सपीरियंस, और बहुत से लोगों की ख्वाहिश ही इस दुनिया में आए हैं और इस दुनिया के बन के रह जाना। एक इंसान बड़ा थका हुआ, मेहनत कश जफा कश जा रहा था, रास्ते में क्या देखा कि एक दरख्त है और उस दरख्त के नीचे एक साधु महाराज सो रहे हैं, जैसे दरवेश कहते हैं ना, अपने दरवेश होता है, साधु सो रहा है, बड़ा कोई इसको फिक्र नहीं, बड़ी बेहतरीन नींद सो रहा है। गर्मी का जमाना है, थका हुआ है, ये भी थोड़ी देर उसको देख के, जब आदमी देखते ना ड्राइवर आगे की सीट पे ऐसे को नहीं बैठने देता जो सोता हो, क्योंकि सोते को देख के नींद आती है, और सोए हुए को आदमी सोया आदमी खुफते रहा खुफते कई कुनत बेदार, सोए हुए को सोया नहीं जगा सकता, सोए हुए इंसान को सोया इंसान नहीं जगा सकता, उस सोए हुए के लिए बेदार का होना जरूरी है। अगर मासूम भी हम जैसा सोया हुआ होता तो हमारे बेदारी के इम्कान ही नहीं थे इस दुनिया में। इसलिए जरूरी यह है कि कोई ऐसा हो जो बेदार हो, जो हमें बेदार करे। एक सलवात पढ़े मोहम्मद वाले। अल्लाह मोहम्मद वाले। तो बहरहाल साधु महाराज के पास दरख्त के नीचे बैठा, जब उनको देखा तो खुद ने भी थोड़ा सा लोट लगाई कि यहां पर अब ये नहीं देख रहा कि ये बिस्तर है या डल्टी है, कुछ नहीं है, खाक पे थका हुआ इंसान, हवा का भी ऐसा चलना, गर्मी का मौसम, थका हुआ इंसान, हवा चली और उसको सुला दिया और बड़ी प्यारी नींद सोया। सोता रहा यहां तक कि शाम हो गई, साधु महाराज उठ गए, उसको देखते रहे ये सो रहा है, देखते रहे सो रहा है, यहां तक कि रात हो गई। महाराज ने उसको उठाया, बेदार किया कि भाई उठो, कहां के हो, कहां जाना है। कहा महाराज ये रात कैसे हो गई। कहा तुम बड़े थके हुए थे, मैंने चाह से उठाऊं लेकिन मैंने देखा इतनी प्यारी नींद सो रहे हो, लो बच्चा ये फल खाओ। उसके पास कुछ फल थे, उसने उसके सामने रखे, कहने लगा महाराज मुझे फल ना खिलाओ, मेरे लिए दुआ करो। अब देखिए इंसान किस लिए दुआ करवाता है। कहा बच्चा तुम्हें दुआ की क्या जरूरत आ गई, तुम तो बड़े बेफिक्र होकर सो रहे थे, बड़ी अच्छी सेहतमंद नींद है तुम्हारी। कहा महाराज मेरे लिए दुआ करो कि मेरे पास पैसा आए। कहा बच्चा पैसा ला के क्या करेगा। कहा महाराज उससे घर बनाऊंगा। कहा फिर क्या करेगा। कहा एक कारोबार करूंगा। कहा उससे क्या करेगा। कहा उसको तरक्की पे ले जाऊंगा। कहा बच्चा तरक्की के बाद क्या करेगा। कहा महाराज फिर एक शादी करूंगा। कहा बेटा शादी करके क्या करेगा। कहा महाराज मेरी भी तमन्ना है मेरे बच्चे हों। कहा फिर बच्चे होंगे तो क्या करेगा। कहा महाराज फिर आराम से सोऊंगा। उसने कहा बेटा एक नींद के लिए इतने जतन क्यों करता है, सोना है तो यही मेरे पास हो जा। यानी सारे जतन जिंदगी के तेरे ख्वाब के लिए हैं, तो ऐसी नींद तुझे फिर कभी नहीं आएगी जो अभी आ गई। जिस घर की तलाश में तू है वहां पर तुझे घर तो मिल जाएगा लेकिन वो आराम नहीं मिलेगा। वो बीवी तो मिल जाएगी लेकिन जिंदगी में ऐसे सोने नहीं देगी। बच्चे तो आ जाएंगे लेकिन ये आराम की नींद मयसर नहीं होगी। ये कारोबार तरक्की करने के बाद इंसान की भूल है, वो समझता है कि मैं आराम कर लूंगा। सो जाते हैं फुटपाथ पे अखबार बिछाकर, मजदूर कभी नींद की गोली नहीं खाते। समझ रहे ना, मजदूरों को नींद की गोली की जरूरत नहीं है। मजदूरों को सो जाते हैं फुटपाथ पे अखबार बिछाकर, मजदूर कभी नींद की गोली नहीं खाते। जैसे जैसे पैसा तरक्की करता है नींदें उड़ जाती। सारी किस्म की दवाइयां टाइम उसका ले लेती है। बहरहाल ये इंसान की फिक्र है, ये सोच है कि पैसा उसकी जिंदगी को इत्मीनान और सुकून और चैन दे सकता है। पैसा इंसान को सुकून और चैन नहीं दे सकता। सोचता है कि मेरे साथ बहुत सारे नौकर हो, मेरी मुहाफिजत हो, प्रोटेक्शन हो, वो प्रोटोकॉल उसको आराम दे दे, तो मुमकिन नहीं है। अगर इंसान को प्रोटोकॉल आराम नहीं दे सकता, और ये बात हमें सदर इस्लाम में बता दी है। रसूल अल्लाह की जान का खतरा था तो कहते कि या अली मेरे साथ आ जाओ, मुझे खतरा है मेरी जान का, जब मैं हिजरत करूंगा तो लोग मुझे मुमकिन है मार दें, तो ये नहीं कह रहे मेरे साथ आ जाओ। का अली एक मसला है कि अगर हमें यहां से निकलने के लिए कुफ्फारे मक्का को गाफिल गिर करना है, ताकि वो मेरी हिजरत से कामिल तौर पे आशना ना हो सके, और लिहाजा हुक्म यह है कि अगर मेरे बिस्तर पे कोई सो जाए तो वो समझे कि मैं चला गया, मैं सो रहा हूं, दरहाली के मैं यहां से चला गया हूं। या रसूल अल्लाह, आपने किसी ऐसे को चुना होता कि जिसकी जान आपको प्यारी ना हो, किसी ऐसे को चुना होता कि जो पैसे के लिए सोने को तैयार हो जाता, किसी ऐसे को चुना होता कि कम से कम आपके साथ अली जैसी मदद आपके साथ रहती। आखिर जिसको आप अपना नासिर समझते हैं उसको तो छोड़ के जा रहे हैं, और छोड़ के जाना कुफ्फारे मक्का को गाफिल गिर तो किया जा सकता है, लेकिन जैसे ही पता चलेगा कि अली के प्रोपेगेंडे से वो निकल गए हैं और उसके अली के सिस्टम से निकल गए, तो फिर अली ने अभी तालिब पे तो वार करेंगे वो। लेकिन खुदा का रसूल ये बताना चाहता है कि जिसके हवाले में अली को करके जा रहा हूं और जिसके लिए अली सो रहे हैं, तो रसूल अल्लाह से मौलाए कायनात ने एक बात पूछी, या रसूल अल्लाह मेरे सोने से आपकी जान बच जाएगी। कहा यार अली मेरी जान बच जाएगी। बस वो इंसान जिसकी जिंदगी में कभी रात की ख्वाब नहीं देखी, जो सारी रात सोता हो, सारी रात इबादत करता हो, वो इत्मीनान की चादर ओढ़ के इस तरह से सो गया कि गोया जैसे उसको बहुत ही आराम मिल रहा हो। तो मालूम ये हुआ कि जब इंसान हदफ के लिए जागता है तो उसको नींद नहीं आती, जब हदफ के लिए सोता है तो उसको बेचैनी नहीं होती। हदफ के लिए है तो उसको बेचैनी नहीं होती, और अगर बेदारी हदफ के लिए हो तो उसको नींद नहीं सता। ये फलसफा है। तो इंसान ने जिंदगी के हकीकी मकसद को समझा ही नहीं, वो ये समझता है सबसे पहले तो हमें ये जानना होगा कि हम इस दुनिया में क्यों आए। इमाम हुसैन अलैहि सलाम ने जो हमें दिर से जिंदगी दिया है उसका लब लुआब यह है कि इमाम समझाना चाहते हैं कि जिसको तुम जिंदगी समझ रहे हो वो जिंदगी नहीं, बल्कि जिंदगी वो है जिसको अल्लाह जिंदगी कहे। बहुत से जिंदा लोग हैं जिनको इस्लाम ने चलती फिरती लाश बताया, क्यों? क्योंकि मुर्दे कुछ कर नहीं सकते, ये भी कुछ नहीं कर सकते, इनके सामने कुछ नहीं। कुछ भी हो जाए, इंसानियत के साथ हो जाए, अपने घर वालों के साथ हो जाए, उसके लिए कोई फर्क नहीं पड़ता। लेकिन बेदारी इंसान के लिए जरूरी है, ख्वाब गफलत से बेदार होना, और ऐसा ना हो कि मौत हमें बेदार करे, जब वहां पहुंचे तो हमें पता चले कि अरे क्या हो गया, हम गए किस लिए थे और हमारे साथ क्या हो गया। तो सबसे पहले इंसान अपनी जिंदगी के हदफ को मालूम करे कि मैं जिंदा क्यों हूं, मैं किस लिए बनाया गया हूं, आया मैं अपने हदफ पर पहुंच रहा हूं या नहीं। तो इमाम ने जो बयान फरमाया है कि हाय हाथ मिन्ना जिल्ला, कि जिल्लत की जिंदगी से, जिल्लत की जिंदगी से मौत बेहतर है, जिल्लत की जिंदगी से मौत बेहतर है। इंसान की आजादी और गुलामी में यही फर्क है कि अगर इंसान अल्लाह के लिए है, अल्लाह के लिए अगर है तो वह आजाद है, बकिया लोगों का गुलाम नहीं है। और अगर वह दुनिया का गुलाम हो गया, अब्दुल दुनिया बन गया, अब्दुल्ला नहीं बना, तो यह पूरी दुनिया जो है, इंसान इन सब पे बाला है, जितनी भी दुनिया की सहूलतें हैं ये सब इंसान उससे बाला है। ये चांद, ये सूरज, ये पानी, समंदर, पहाड़, ये तमाम चीजें कायनात की, इंसान इन सबसे बाला है। क्योंकि अल्लाह ने पहाड़ को अशरफुल मखलूकात नहीं कहा है, सूरज को अशरफुल मखलूकात नहीं कहा है, चांद को अशरफुल मखलूकात नहीं कहा है, बल्कि इंसान को अशरफुल मखलूकात कहा है। अशरफ अफल तफजील का सीगा है कि जितनी भी मेरी मखलूकात है इतना जान लो कि उनमें शरफ याफ्ता सिर्फ ये बशर है जिसको मैंने पैदा किया है, और सिर्फ इसको बनाने के बाद कहा तबारक अल्लाह अहसनुल खालिक, इसको बनाकर कहा है। सिर्फ इसको बनाकर कहा है कि तबारक अल्लाह अहसनुल खालिकीन, के अल्लाह बेहतरीन खल्क करने वाला है। और फिर अल्लाह ने इंसान को बेहतरीन शक्ल में बनाया, उसको हमसे सजदे ही करवाने होते तो हमें रेप्टिलिया ऑर्डर में बना देता, हमें रेप्टिलिया ऑर्डर में पेड़ बना देता, हमारा शरीर जमीन से नहीं उठता। लेकिन उसने इंसान को आजाद खल्क किया कि इंसान को अक्ल दी, और उसके बाद बताया कि अगर इस सर को तुझे झुकाना है तो किसके आगे झुकाना है। इंसान सजदे को मामूली सी बात समझता है, नहीं, अल्लाह के सामने झुकना बड़ी बात है। कहा अब्दुल्लाह बनो, अब्दुल दुनिया नहीं बनो, अल्लाह के बंदे बनो, दुनिया के बंदे मत बनो। लेकिन इंसान इतना गिरा कि बस जो चीजें इसके लिए तसर्रुफ के लिए बनाई गई थी, इसके लिए यूज के लिए चीजें बनाई गई थी, उसको अपना मालिक समझ बैठा, तो कोई चांद की परस्तिश करने लगा, कोई सूरज की परस्तिश करने लगा, कोई दरख्त की परस्तिश करने लगा, कोई इसको खुदा मानने लगा, कोई उसको खुदा मानने वाला लगा, लेकिन जिसने इन सबको बनाया है उसके अलावा सबको खुदा मानने लगा। तो जिसने इस दुनिया के इस्तेमाल को अपने ऊपर गलबा दे दिया और इसका गुलाम बन गया, तो वो गुलामे दुनिया हो गया, अब्दुल दुनिया हो गया। लेकिन जिसने इसकी गुलामी नहीं की, इस पर हुकूमत की, वो मौलाए कायनात बन गया, वो मौलाए कायनात बन गया, और ये इंसान अब्दुल दुनिया बन गया। ये दुनिया अजीजो इंसान को दीवाना कर देगी, इसके हिसाब से हम नहीं चल सकते। एक कर्नल साहब थे, रिटायर्ड कर्नल, जब रिटायर्ड हुए तो उनको गवर्नमेंट ने एक बंदूक जो थी उनको ही दे दी कि भाई आपके पास है और आप पूरे इलाके की नाक हैं। उनको एक जमीन दे दी, जागीरदारी दे दी, और वो और उस बंदूक की धमकी पूरे गांव पे गलबा रखती थी। अरे कर्नल साहब की बंदूक, बड़े मशहूर थे, चोर डाकू उधर नहीं आते थे। एक दिन हुआ ऐसा कि कर्नल साहब की बंदूक चोरी हो गई। अब लोग उनको पुरसा देने आए, अरे हुजूर बड़ी नाक थी, पूरा गांव आपकी बंदूक की वजह से अमनो अमान में था, जब पूरा पुरसा दे दिया तो कहने लगे, हुजूर आपने रखी कहाँ थी? का रोज की तरह मैं सिराने लगा के सोता था, अपने तकिए के नीचे रख के सोता था। का हुजूर फिर गलती चोर की नहीं है, इंसान आता है तो पहले चेक करता है कि मालिक मकान सो रहा है या जाग रहा है। जब आपको सोया पाया तो आपके सिराने बंदूक भी मिल गई, तो सबसे पहले उसने अमनो अमान का हिसाब करा और आपकी बंदूक चुरा ली। आपको बंदूक इतने नजदीक नहीं रखनी चाहिए थी, दीवार पे टांगनी चाहिए थी ऊपर, जैसे जहां रखते हैं आप। चले गए, दूसरा ग्रुप आया, हुजूर आपको ताजियत अर्ज करते हैं, आपकी बंदूक सुनाए चोरी हो गई। कहा रखी थी आपने? कहा दीवार पे टांगी थी। कहा हुजूर गलती चोर की नहीं है, गलती आपकी है, जब सामने रख दोगे तो ले ही जाएगा। आपको अलमारी में रखनी चाहिए थी। तीसरा ग्रुप आया, कह लगा सरकार बड़ा अफसोस हुआ आपकी बंदूक जाने का, आपने रखी कहां थी? कहा अलमारी में रखी थी। कहा लो, अरे माल हमेशा अलमारी में होता है, चोर सबसे पहले अलमारी को देखता है, आपको वहां नहीं रखनी चाहिए थी, आपको अपने बिस्तर के नीचे छुपा के रखनी चाहिए थी। अब मसला यह हुआ कि जब पांचवा ग्रुप आया और पूछा कि हुजूर आपको पुरसा पेश करते हैं? कहा किस बात का पुरसा पेश करते हैं? कहा आपकी बंदूक चोरी होने का। कहा कोई बंदूक बंदूक चोरी नहीं हुई, घर से निकल जाओ मेरे। अब वो चले तो गए, लेकिन बच्चों से कहा देखो खबरदार, दीवाना दीवाने हो गए हैं कर्नल साहब, बंदूक के सदमे में उनको दीवाना कर दिया है, लिहाजा बच के रहना। अब कर्नल साहब जैसे ही बाहर निकले, बच्चों ने दिखाया बंदूक, कर्नल साहब ने पत्थर उठा के मारने शुरू। अब जिधर से गुजरते गए थे बंदूक का बेकहा और कर्नल साहब का। तो अजीज ये दुनिया है, इससे हमें नहीं सीखना है कि हमें क्या करना है, हमें उससे सीखना है जिसने हमें बनाया है, हमें उससे सीखना है कि जिसको सिखाने का हक है। ये दुनिया हमारा तमाशा उड़ाने के अलावा कुछ हमारे साथ नहीं कर सकती। इंसान एक जगह में गया, ड्राइंग रूम में लोग बिठाते हैं उमूमन हम लोगों को, जब हम बैठे तो वहां पे बहुत सारे फोटो लगे हुए, जैसे अपने यहाँ पे बोर्ड लगा हुआ है इस तरह से, एक ड्राइंग रूम में बहुत बड़ा बोर्ड लगा हुआ, इंफॉर्मेशन बोर्ड। मैंने कहा क्या ये स्कूल है? कहा नहीं हुजूर मेरा घर है। नहीं मैं समझा ये स्कूल है, इस पे इंफॉर्मेशन बोर्ड्स वगैरह होते हैं तो आपके यहां भी है। अरे हुजूर ये मेरा बोर्ड है। कहा इस पे तस्वीरें कैसी? कहा कि ये हमारे मुल्क की माए नाज हस्तियों के साथ फोटो हैं। ये देखिए चीफ मिनिस्टर के साथ मेरा फोटो, ये देखिए फला चेयरमैन के साथ मेरा फोटो, ये देखिए। मैंने कहा कि सरकार आपके इतने सारे फोटो हैं, कुरान पढ़ते और नमाज पढ़ते हुए कोई फोटो नहीं है। कहा क्यों सरकार? कहा कि अल्लाह सबसे बड़ा है, उससे मुलाकात का फोटो तो आप खिंचवाते नहीं है, और दुनिया के बड़े बड़े लोगों के साथ आपका फोटो है। तो बहुत से लोगों ने अपनी जिंदगी का हदफ ये बना लिया है कि इससे मिल लूं, उससे मिल लूं, ये कर लूं, वो कर लूं। अजीजों ये कोई हमारे काम नहीं आएंगे। अगर मैंने उनसे कहा अगर आपकी कश्ती समंदर के दरमियान तूफान में फंस जाए तो इनमें से फोटो वाले कितने आएंगे आपकी मदद को? कहा सरकार इनसे क्या मतलब मेरा? तो कहा कि जो आपकी जिंदगी बचाने का हक रखता है उसके बारे में तो आपने नहीं सोचा कि खाने काबा का फोटो लगा लेते, एक मदीने मुनव्वरा का फोटो लगा लेते, एक इमाम हुसैन का फोटो लगा लेते वहां का धर्म का, लेकिन नहीं। लेकिन इंसान की जिंदगी में एक तूफान है, ये क्या साबित करना चाहता है? कई जगह हम निकाह पढ़ाने जाते हैं, एक जगह मैंने कह दिया मुझ पर नाराज हो गए, निकाह पढ़ाने के पैसे भी नहीं दिए। मैंने इतना कह दिया, बहुत डेकोरेशन था, मैंने कह दिया आप किराए की चीजों से आप अपनी इज्जत बनाना चाहते हैं, किसको नहीं मालूम है ये कल जमा हो जाएगी। कह रहे हुजूर किसी को नहीं मालूम था ये किराए की आई है, आपने बता दिया। टेंट हाउस के सामान को भी लोग कहते हैं हमारा है। अजीजों ये दिखावे की दुनियावी चीज से हमारी इज्जत नहीं बन सकती। अगर इंसान साहेब इफ्तिखार बनना चाहता है, साहेब इज्जत बनना चाहता है, तो उनसे मिल जाओ जिनको अल्लाह ने इज्जत मुतलक दी, उनसे अपनी जिंदगी का रुख जोड़ लो जिनको अल्लाह ने हमारी इज्जत के लिए बनाया है। मौलाए कायनात कहलवाने के बाद भी अली कहता है खुदाया मेरी इज्जत के लिए इतना ही काफी कि तू मेरा रब है। इतना बड़ा इज्जत बनने के बाद मौलाए कायनात फरमा रहे कि अली को कुछ नहीं चाहिए माले दुनिया से, मेरे महबूद मेरी इज्जत के लिए इतना ही काफी है कि तू मेरा रब है। امام حسین علیہ السلام نے جو ہمیں درس زندگی دیا ہے اس میں انسان پہچانے کے حیات طیبہ کا مطلب کیا ہے، حیات کا مقصد کیا ہے، انسان کی زندگی اس طرح کی ہو کہ جانے کے بعد، خود مولا کا قول ہے کہ اس طرح سے زندگی بسر کرو کہ اگر زندہ ہو تو لوگ ملنے کی تمنا کریں اور اگر اس دنیا سے چل جاؤ تو تمہیں یاد کر کے روئیں، نہ کہ تمہاری برائی کریں، نہ کہ تمہیں برے کلمات سے یاد کریں، زندہ ہو تو تم سے ملنے کی تمنا اور آرزو کریں اور اگر اس دنیا سے چلے جاؤ تو لوگ تمہیں یاد کر کے روئیں۔ کربلا والوں نے زندہ کر دیا اسلام کو، مرنے والے موت کو بھی زندگی کہنے لگے، مرنے والے موت کو بھی زندگی کہنے لگے۔ آخر اس زندگی، یہ کون سی زندگی ہے کہ جس کو مرنے والے اپنے آپ سے زندگی سے خطاب کر رہے ہیں؟ عزیزو، مکہ سے لے کے مدینے سے نکلنے کے بعد مکہ مکرمہ جب پہنچے تو حاکم مکہ کہتا ہے، فرزند رسول، آپ ہمارے لیے نعمت ہیں، اگر آپ اجازت دیں تو میں یزید سے آپ کے لیے امان نامہ لے لوں، اگر آپ اجازت دیں۔ تو امام نے پوچھا کہ تجھے کہاں کا حاکم بنا کے بھیجا ہے؟ کہا مجھے بلد امین کا حاکم بنا کے بھیجا ہے۔ والتین والزیتون وطور سینین وہذا البلد الامین، مکہ مکرمہ کیا ہے؟ بلد امین ہے کہ جہاں پر کسی، پوری دنیا میں کسی کو امن و امان نہیں ہے لیکن یہاں پہ امن و امان ہے، انسان بڑا بیزار ہے۔ انتم الفقراء، تمہارے پاس کچھ نہیں، تم فقیر ہو۔ الحمدللہ زیادہ تر لوگ حج پہ گئے ہوں گے اور وہاں پر آپ نے دیکھا ہوگا کہ اللہ کپڑے بھی اتروا لیتا ہے، جو کچھ ہے وہ بھی اتار جا اور احرام پہن لو، جو سلے میں بھی نہیں ہے جس پہ لگاؤ کہ یہ کون سی کمپنی کا ہے اور کس ٹریلر کے یہاں سلا ہوا ہے، افتخار کی ساری باتیں ختم۔ بغیر سلا ہوا، نہ کوئی ٹائی ہے، نہ کوئی تھری پیس ہے، ٹو پیس اونلی۔ اس کو پہننے کے بعد آپ کو اب میدان عرفات میں لیا کہ یہاں پر رک جاؤ، خبردار، ون وے ہے یہ، نو ایکشن نو ری ایکشن۔ اور عرفات میں بھی ایسے مچھر پیدا کیے ہیں کہ جب وہ پیار کرتے ہیں تو جسم لال ہو جاتا ہے۔ یہ اللہ کی مخلوق ہے، آپ دیکھیے، عرفات میں ایسے مچھر پیدا کیے ہیں کہ جو اپنے لب بھی لگا دے آپ کے اور آپ اس کو نہیں مار سکتے، کتنا بے بس ہے انسان۔ انتم الفقراء، کہ مچھر کاٹ رہا ہے لیکن میں اس کو زبردستی نہیں مار سکتا، اگر ماروں گا تو ایک بکرا دینا پڑے گا۔ جس مال کی وہ دھمکی دیتا ہے، وہ مال کے اگر ایک مچھر کو مار دوں تو یہ بلد امین ہے، یہاں پر امن و امان ہے، میں نہیں مار سکتا، ون سائڈ۔ عزیزو، ان تمام دشواریوں کے بعد انسان سے پوچھا جائے کہ حج کتنا دشوار کام ہے، اس کے باوجود انسان بار بار جانا پسند کرتا ہے، اس کی وجہ جاننے کی کوشش کی۔ ان تمام مشکلات کے عوض میں پروردگار عالم ایک ایسا لطف، ایک ایسا کرم اور ایسی محبت اپنی ڈالتا ہے کہ انسان ساری مشکلات کو بھول جاتا ہے اور پھر وہیں جانے کی کوشش کرتا ہے کہ میں دوبارہ حاجی بن جاؤں، میں دوبارہ حج کے لیے جاؤں۔ اس بلد امین میں وہاں کا حاکم امام علی مقام کی زندگی بچانے کے لیے کہتا ہے، فرزند رسول، اگر آپ مجھے اجازت دیں تو میں یزید سے سفارش کر کے آپ کے لیے امان نامہ لے لوں۔ امام نے پوچھا کہ تو بلد امین میں امان لے رہا ہے، گویا تو حکم خدا کو ٹھکرا رہا ہے۔ یعنی یہاں اگر امان نہیں ہے تو اس کا مطلب پھر دنیا میں کہیں امان نہیں۔ اور پھر فرمایا کہ تیرے یزید کی امان سے زیادہ میں اللہ کے امان کو ترجیح دیتا ہوں، اللہ کا امان، امان اللہ خیرا، میرے لیے اللہ کا امان خیر ہے۔ اور یہی بات، یہی کی یہی بات کربلا میں شمر نے حضرت ابو الفضل العباس اور ان کے بھائیوں کے پاس آ کے کہی کہ میں، تم میرے رشتے کے بھانجے لگتے ہو، لہذا میرا حق ہے کہ میں تمہارے لیے یزید سے امان نامہ لے کر آیا۔ تو کہا کہ اللہ کا امان بڑا ہے یا ابن سمیہ کا امان بڑا ہے؟ شمر نے کہا کہ اللہ کا امان بڑا ہے۔ تو کہا جا، پھر مجھے حسین نے اللہ کے امان میں دے دیا، مجھے تیرے امان کی ضرورت نہیں۔ یعنی زندگی کے مفہوم کو سمجھا رہے ہیں کربلا والے، ایک ایک جملے کو، ایک ایک صلی اللہ علیہ وسلم۔ کہا کہ حسین صرف ایک چھوٹی سی بات یزید کی ماننے میں آپ کا کیا جا رہا ہے؟ دنیا مل جائے گی، بہترین مقام مل جائے گا، بہترین دنیا مل جائے گی، دنیا چاہیے دنیا دے دیں گے، زن چاہیے زن دے دیں گے، زیور چاہیے زیور دے دیں گے، جہاں کی سرداری چاہیے، اگر کوئی انسان جنت کی سرداری پانے کے بعد دنیا کی سرداری لے تو کیا لیا اس نے؟ امام نے اپنے خطبے میں ایک ایسا جملہ بیان فرمایا کہ کیچڑ جو ہے نابینا انسان کے لیے جو ہے بہت اچھی ہے، نرم ہے۔ کیچڑ میں اگر کوئی نابینا، کوئی بلائنڈ انسان گر جائے تو اس کے لیے سوائے نرمی کے کچھ نہیں ہے، سافٹ محسوس کر رہا ہے، لیکن بینا انسان کے لیے بدترین کام ہے کہ اس کو کیچڑ میں گرا دیا جائے۔ امام نے فرمایا میں بینائی اور دانائی رکھنے والا ہوں، ہیہات من الذلہ، ذلت کی زندگی سے عزت کی موت بہتر ہے۔ اور یہی وجہ ہے کہ اس کہنے والے نے بھی یوں ہی نہیں کہا، کہ جس نے یہ جملہ کہا ہے کہ لیو لائک مولا علی ڈائی لائک امام حسین، یہ کچھ نہیں کہا ہے۔ ایک انگریز تھا جس کے گھر میں آگ لگ گئی، جب اس کا سارا گھر جل گیا اور بیوی بچوں کی یاد میں بڑا وہ پریشان، بہت کسی طرح سے اس کو سکون نہیں ملا، تو کہا میں کیا کروں۔ اس نے مختلف مذاہب کی کتابوں کو پڑھنا شروع کیا اور پڑھتے پڑھتے مولا کائنات کی زندگی کی کتاب اس کے ہاتھ لگ گئی، اور اس کے بعد امام حسین علیہ السلام کی کتاب زندگی اس کے ہاتھ لگی۔ پڑھنے کے بعد اس نے کہا کہ ان دو کتابوں کا خلاصہ یہ ہے، لیو لائک مولا علی ڈائی لائک امام حسین۔ اگر زندگی میں جینا ہے تو علی کی طرح جیو، کہ ایک سانس بھی اپنے لیے نہیں لیا، ایک سانس بھی اپنے لیے نہیں لیا، اور اگر مرنا ہے تو حسین کی طرح مرو کہ جس کو کوئی مار نہیں سکتا۔ عزیزوں، سینکڑوں آدمیوں نے امام حسین علیہ السلام کو مشورہ دیا کہ حسین زندگی بچا لو، حسین زندگی بچا لو، کوفے نہ جاؤ، یزید کے مقابلے میں نہ آؤ، لیکن فرمان الہی اور دین خدا کو ترجیح بچانے کی ترجیح دے کے امام حسین علیہ السلام نے خلاصہ کلام یہ کر دیا کہ ان ہزاروں آدمیوں کے نام آج عزت و شرف سے نہیں لیے جاتے ہیں، امام کے ساتھ آئے ہوئے 72 آدمیوں کو ہمارے ہی سلام کہتے ہیں، کہ 1400 سال بعد بھی ہماری آنکھ سے آنسو نکال دیے، 1400 سال بعد بھی ہماری آنکھوں سے آنسو نکالنے والے امام کے وہ صحابی، اور جس کے لیے شرف یہ ہے کہ خود فرزند رسول کہے کہ نانا جیسے اصحاب مجھے ملے ایسے تو آپ کو بھی نہیں ملے۔ کیوں ایسا کہا؟ امام کی زندگیوں کو دیکھیں گے، اٹھا چاہنے والوں کی زندگیوں کو اٹھا کے دیکھیں گے آپ۔ زہیر ابن قین جب تک امام حسین علیہ السلام سے نہیں ملے تھے، شیعہ یعنی عثمان تھے، امام کے مکتب فکر سے دور تھے، لیکن جیسے ہی آپ نے امام حسین علیہ السلام سے ملاقات کی، نقشہ بدل گیا، کہنے لگے کہ جو اہل کوفہ کر رہے ہیں وہ تو اللہ کی بتائے ہوئے راستے سے خلاف ہے، وہ تو نبی کے بتائے ہوئے راستے سے خلاف ہے۔ زہیر تمہیں کس بات نے حسینی بنا دیا؟ کہا کہ حسین کو دیکھ کے مجھے رسول کی حیات طیبہ یاد آ گئی، رسول کی حیات طیبہ یاد آ گئی، رسول کی گفتار، رسول کے کردار، رسول کا اعمال، رسول کی طرح نماز کا پڑھنا، رسول کی طرح مہمان کے ساتھ پیش آنا، سوائے اس دور پرعاش و ماحول میں سوائے ذات حسین کے کوئی نہیں جو ان تمام کے تمام اعمال اور سنتوں کا فرما بردار رسول کا ہے، وہ صرف حسین کی ذات ہے، اور اتنا دیکھنے کے بعد بھی اگر میں ان کی طرف نہ جاؤں تو پھر میری زندگی پر حیف ہے۔ مسلم ابن اوسجا نے بھی یہی کہا کہ فرزند رسول، اور سب سے زیادہ حر نے انتہا کر دی کہ جو سبب بنا امام حسین علیہ السلام کو گھیر کے لانے کا، سب سے آخر میں صبح عاشور جو پہنچا ہے، حر پہنچا ہے، امام حسین علیہ السلام کی طرف 23 آدمی سے 27 آدمی یزید کی فوج سے ادھر آئے، 23% امام حسین کی طرف آئے، لیکن امام کی طرف کا ایک بھی نہیں گیا۔ یہ حقانیت کی دلیل کہ جن لوگوں نے زندگی کے مقصد کو اور حیات مفہوم حیات کو سمجھ لیا، وہ سمجھ گئے کہ کوئی 40-50 سال کی زندگی کا نام زندگی نہیں ہے، بلکہ زندگی اس کو کہتے ہیں کہ 1400 سال بعد بھی ہمارا نام جب لیا جائے تو علیہ السلام کہا جائے اور ہماری یاد میں آنسو بہائے جائے۔ عزیزوں، ان کا حق ہے۔ یہ جو آپ علم دیکھ رہے ہیں، کبھی ہمارے سے سوال ہو سکتا ہے کہ یہ کیا ہے، یہ جو علم دیکھ رہے ہیں، اصل میں یہ علم اس وقت سفید تھے، اور امام حسین علیہ السلام نے اپنے ہر سپاہی، ہر چاہنے والے کے ہاتھ میں ایک ایک علم بنا کے دیا تھا، جو اس زمانے میں علم نشانی ہوا کرتا تھا پیس کی، جیسے آج ریڈ کراس کا پرچم ہوتا ہے، کہ اگر جنگ میں کوئی ریڈ کراس کا پرچم لے کے گاڑی جا رہی ہے تو اس پہ کوئی حملہ نہیں کیا جا سکتا، ہلال احمر کا کوئی پرچم۔ تو اس زمانے میں امام حسین علیہ السلام نے پرچم امن ان کے ہاتھ میں دے کر بھیجا تھا کہ دیکھو ہم لڑنے کی غرض سے نہیں آئے ہیں، لیکن جب حملہ ہو تو ڈیفینس انسان پہ واجب ہے. دنیا کی ہر قانون اس بات کی اجازت دیتا ہے کہ اگر آپ پہ حملہ ہو تو آپ کا ڈیفینس کرنا واجب ہے, آپ کے لیے ضروری ہے. اسلام نے بھی جنگ ابتدائی اور جنگ تحمیلی کے مسائل کو بیان کیا ہے کہ جنگ بغیر امام معصوم کی اجازت کے حملہ نہیں کر سکتے انسانیت پہ. کیوں؟ کیونکہ جب تک کہ ہو سکتا ہے سلو کی جائے, امن و امان کیا جائے, لیکن ڈیفینس واجب ہے. ہر سپاہی کو آپ نے علم دیا, اور جب ان سب کو شہید کر دیا گیا تو ان مال و اموال کو لوٹ کے شام لے جایا گیا. جب جناب زینب اولیاء مقام شام سے رہا ہوئی ہیں تو بہت سے لوگ ایسے تھے کہ جو پہلے سے امام حسین کی طرف نہیں تھے, بلکہ روزے عاشور اور اس سے پہلے امام کے سمت آئے تھے. تو اب ان لوگوں کے بارے میں کوئی ایسا نہیں تھا کہ جن کے بارے میں جناب اولیاء مقام کوئی تبرکات کے عنوان سے ان کی یادگار کو لے کے جاتی. لہذا شہداء کی گنتی کرنے کے لیے ان تمام علموں کو جو بطور تبرک بطور امن و امان امام حسین نے دیے تھے, حضرت زینب اولیاء مقام واپس مدینے سے اب مدینے لے آئیں, اور اس کے بعد ان علموں کو ان کو شہداء کی یاد سجا کر ان کی عزاداری اس میں بیٹھ کے عزاداری کی گئی, ان کا غم منایا گیا. تو بہرحال یہ ہمارے زمانے سے سنت ہے, جو ایک تاریخی سنت ہے. ٹھیک ہے, ہمارے پاس شریعت نے اس کو وضع نہیں کیا ہے, لیکن اگر ایک سنت ہے جس کو دیکھ کے ہم اس پر عمل کر رہے ہیں تو ان کی یاد میں عمل کر رہے ہیں. کیونکہ ہم پر بہت سے امکانات ہیں کہ صاحب ایسا نہیں ہو, کیونکہ ہم جو سجدے گاہ رکھتے ہیں اپنے سامنے تو سجدے گاہ کو کہتے ہیں آپ تو صاحب بت پرستش کرتے ہیں, آپ تو ایک مٹی کے آگے سجدہ کرتے ہیں. دیکھیں مٹی کے آگے سجدہ نہیں ہے, سجدے کے دو قانون ہیں, ایک ہوتا ہے مسجود لہو, ایک مسجود علیہ. مسجود لہو یعنی جس کے لیے سجدہ کیا جائے, اور مسجود علیہ جس کے اوپر سجدہ کیا جائے. جس کا سجدہ کیا جائے وہ اللہ کی ذات کے علاوہ کوئی نہیں, اور جس پر سجدہ کیا جائے وہ جانماز بھی ہو سکتی ہے, کپڑا بھی ہو سکتا ہے, کاغذ بھی ہو سکتا ہے, خاک شفا کی ہم جو مہر بناتے یہ بھی ہو سکتا ہے. لیکن کپڑے کے لیے رسول اللہ نے چونکہ منع کیا ہے, اپنی زندگی میں کبھی اس کا استعمال نہیں کیا اور بطور اس کے منع بھی کیا ہے, لہٰذا ہم استعمال نہیں کرتے ہیں کہ آپ کپڑے کے اوپر سجدہ کریں. کیونکہ قانون سجدہ یہ ہے کہ اس چیز پہ سجدہ کیا جائے جو زمین سے تعلق رکھتی ہے اور کھائی اور پہنی نہ جاتی ہو. سجدے کا قانون یہ ہے کہ اس چیز پہ آپ سجدہ کر سکتے ہیں جو سطح زمین سے متعلق ہو, یعنی زمین کے نیچرل, یعنی پلاسٹک کی شیٹ بنائی اور اس کے سجدہ کر لیا, زمین سے نکلا ہوا پتھر ہو, زمین کی خاک ہو, زمین پہ اگنے والے درخت ہوں, اس کی لکڑی ہو, اور اب اس درخت کے پتوں میں بھی جو کھائے نہ جاتے ہوں اس پہ آپ سجدہ کر سکتے ہیں. ایک قانون کلی ہے. لہذا امام حسین علیہ السلام نے ہمارے ان کے اصحاب کی زندگی کو دیکھیں گے تو صرف سراپا صرف اور صرف درس حیات ہے کہ انسان کو حیات کے کس مرحلے پر جینا چاہیے, اس حیات کی شروعات کہاں ہونی چاہیے اور اس حیات کو کہاں جانا چاہیے. عزیزو, لوگ سینکڑوں سال جی کر چلے جاتے ہیں لیکن ان کو مقصد حیات نہیں معلوم ہے. لیکن اگر ایک 13 سال کا بچہ حسین کے سامنے کھڑا ہو کر کہہ دے کہ اے امو جان, میرے نزدیک موت اس طرح شیرین ہے, اہل من الاصل, شہد سے زیادہ شیرین ہے. عزیزو, امام حسین علیہ السلام نے اپنے ہر صحابی سے, اپنے ہر چاہنے والے کے ساتھ ایک انٹروڈکشن لیا ہے, ایک اس کا انٹرویو لیا ہے. میں اس سلسلے میں ایک کتاب لکھ رہا تھا, بہرحال میرا اس رابطہ منقطع ہو گیا تو میں یہاں آ گیا کہ ہر صحابی سے جو امام نے انٹرویو لیا ہے اس میں آخر وہ کون سی باتیں ہیں جس کی وجہ سے وہ علیہ السلام کہلاتے ہیں. جس میں سے خاص چیزیں ہمیں لوگوں کے بارے میں جاننے کو ملتا ہے کہ جناب قاسم سے ایک بہت بڑا طولانی انٹرویو ہوا اور جس میں آخر میں یہ پوچھا گیا کہ بیٹا قاسم ابن الحسن, تمہارے نزدیک موت کیسی ہے؟ تو آپ نے فرمایا اہلا من الاصل, کہ شہد سے زیادہ شیرین ہے. عزیزو, آج ایک شریعت کا قانون اور اس کم سن بچے کی شہادت کے سلسلے میں آپ سے ایک گفتگو کرنا چاہتا ہوں. شریعت کا حکم یہ ہے کہ جب انسان احتضار میں ہو, احتضار یعنی جب اس کی جاں کنی ہو رہی ہو, جب اس کو موت آ رہی ہو, تو شریعت کہتی ہے کہ اس کے اوپر کوئی وزنی چیز نہ رکھو, کیونکہ جب انسان کی روح جسم سے نکلتی ہے تو مکھی کا وزن بھی پہاڑ کی طرح لگتا ہے. مکھی کا وزن پہاڑ کی طرح لگتا ہے. جس انسان کی روح نکل رہی ہو, جان نکل رہی ہو, اس کو اچھے کلمات اس کے سامنے کہے جائیں, لا الہ الا اللہ کہا جائے تاکہ اس کی روح, اس کی جان نکلنے میں آسانی ہو. کیونکہ اس وقت اگر آپ نے اس کو ساتھ, تو اس کو بہت تکلیف ہوتی ہے, وہ کہہ نہیں پاتا ہے موت کی مشکلات میں. لیکن شریعت نے اس قانون کو ہمارے لیے فالو کرنے کے لیے کہا کہ حالت احتضار میں انسان کے اوپر کوئی وزنی چیز نہ رکھے, نہ زیادہ اس کو کس کے پکڑے. کیوں؟ کیونکہ جا کنی کے وقت. عزیزو, آپ انصاف سے کہیے, یہ بچہ جو ہے تلوار سے کم مارا گیا ہے, یہ حسن ابن علی کا لال، یہ تلوار سے کب مارا گیا ہے؟ جب جناب قاسم، انسان اگر زخمی ہے تو اس زخم میں انسان کو چھوٹی سی چوٹ بھی بہت بڑی نظر آتی ہے، جناب قاسم ابن حسن جب گھوڑے سے زین سے زمین پر آئے ہیں اور آپ کا ایک پیر رکاب میں الجھ گیا ہے اور گھوڑا تیزی سے چل رہا ہے، آپ جب زمین پر آئے ہیں تو آپ نے اپنے چچا کو آواز دی، یا اماں ادرکنی، اے اماں میری مدد کو آئی ہے، میرے چچا میری مدد کو آئی ہے۔ تاریخ نے دو جگہ لکھا ہے کہ ایک جب جناب عمار یاسر پر حملہ ہوا تو مولا کائنات نے جو گھوڑے کو دوڑایا تو تاریخ نے اس کے لیے جملہ استعمال کیا، اور دوسرا جملہ تاریخ نے امام حسین علیہ السلام کے لیے کربلا میں استعمال کیا کہ حسین نے جب دیکھا کہ حسن کا لال ارے گھوڑے سے نیچے گر گیا ہے اور اس مشکل وقت میں آواز دے رہا ہے، تو ایک مرتبہ حسین نے اتنی تیزی سے اپنے گھوڑے کو دوڑایا کہ چند ہی لمحوں میں حسین اور ابو الفضل العباس قاسم کے نزدیک ہو گئے۔ لیکن جب فوجوں نے آپ کو آتے دیکھا، ان کی ہیبت طاری ہوئی، بس قاسم کو چھوڑ کے بھاگنے لگی فوجیں، تو ادھر کے گھوڑے ادھر ہوئے، ادھر کے گھوڑے ادھر ہوئے، جناب قاسم کی نحیف سی آواز ان گھوڑوں کی ٹاپوں کے درمیان سنائی دینا کم ہوئی۔ جب تک حسین اور ابو الفضل العباس پہنچتے، جناب قاسم کی لاش پائمال ہو گئی۔ تاریخ لکھتی ہے حسین نے قاسم کے سر کو سینے سے لگا لیا اور آواز دی، اے میرے لال، ارے تیرے یتیمی کے وقت سے لے کر آج تک تیرے چچا نے تیری ہر بات میں لبیک کہا، اے میرے لال، تیرے چچا کے لیے کتنا سخت ہے کہ تو مجھے بچانے کے لیے آواز دے، لیکن جب تک میں پہنچوں تیری لاش میں اسپا سے پائے مال ہو چکی ہو۔ عزیز و قاسم کا سن اتنا نہ تھا کہ حسین کی آغوش میں نہ آتے۔ جب امام عالی مقام قاسم کے لاشے کو خیمے میں لائے ہیں تو سینے کی طرف سے حسین اٹھائے ہوئے ہیں اور پیر پیروں کی جانب سے ابو الفضل العباس اٹھائے ہوئے ہیں، علی اکبر مدد کر رہے ہیں۔ جب قاسم کی لاش خیمے میں آئی، حسین نے فروا کو بلایا، اے حسن کی نشانی کی ماں، اے ام فروا، اپنے لال کو دیکھ لو، ام فروا اپنی پیشانی کو سجدہ معبود میں رکھے کہتی ہے، الہی و سیدی و مولائی، تقبل منی، اے میرے معبود میرے ہدیے کو قبول کر لے، اے فروا ذرا قاسم کو دیکھو، ارے قاسم کا لاشا گھوڑوں سے پائمال ہو گیا۔ وسیعلم الذین الظلم ویم انقلبین انقلبون انا للہ وانا الیہ راجعون۔ بار اللہ تجھے واسطہ محمد و آل محمد کا ہم سب کے مختصر سے عمل کو قبول فرما، بار اللہ ان عزاداریوں کو قبول فرما، ان مومنین کی تمام مشکلات کا ازالہ فرما، تمام دوستداران اہل بیت کے جان مال عزت آبرو کی محافظت فرما، اس ایام اعظم تمام امام بارگاہوں کی حفاظت فرما، تمام مومنین کی حفاظت فرما، میرے معبود ہم سب کی توفیقات میں اضافہ فرما، ان مراکز دینیہ کو ترقی عنایت فرما، میرے معبود ہم سب کی خدمت میں جذبہ عنایت فرما، میرے معبود تو ہمارے دلوں کے رازوں سے بہتر جانتا ہے، ہمیں ویسا بننے کی توفیق عنایت فرما جیسا تو بنانا چاہتا ہے۔ میرے معبود جو بیمار ہیں، بالخصوص میرے برادر عزیز بیمار ہیں، ان کے شفاء کلی کاملہ عاجلہ عنایت فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کا ازالہ فرما، جو بے اولاد ہیں ان کو بحق جناب قاسم ابن الحسن اولاد نیک صالح عنایت فرما۔ میرے معبود ہمارے بزرگوں کا، ہمارے علماء اعلام کا سایہ ہمارے سروں پر رکھ، یوسف زہرا کے ظہور میں تعجیل عنایت فرما، ہم سب کو ان کے آوان و انصار میں شمار فرما، معمار بقی کے ساتھ مزدوران بقی میں ہمیں شمار فرما، ہماری عاقبت بخیر فرما، ایمان کی دولت کے ساتھ زندگی کا خاتمہ فرما، جب اس دنیا سے جائیں تو ایک ہاتھ میں تعلیمات قرآن اور دوسرے ہاتھ میں دامن اہل بیت علیہ السلام ہو۔ ربنا تقبل منا انک انت السمیع العلیم۔